नमस्कार, कार्यक्रम सचेतनाको नयाँ श्रृङ्खलामा प्रविधिबाट पुष्कर अधिकारीसँगै म सरु चापगाई। कार्यक्रम सचेतना हरेक साताको दुई दिन सुन्दै आइरहनु भएको छ। मङ्गलबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म र बुधबार बिहान 10 बजेको विजय खबरपछि तपाईँ इन्टरनेट अनलाइनको माध्यमबाट पनि सुन्न सक्नुहुन्छ। इन्टरनेट अनलाइनको माध्यमबाट सुन्नका लागि www.bijayfm.org.np लगइन गर्नुपर्ने हुन्छ। कार्यक्रम सचेतना महिला लक्षित कार्यक्रम हो। समुदायमा महिलाको अवस्थाका कुरा, सङ्घर्षका कुरा र केही प्रेरणादायी प्रसङ्गसँगै रहनेछौँ। पुस्तौँदेखि नारी र पुरुष भन्ने भावबाट फरक व्यवहारको शिकार भइरहेको हाम्रो समाजमा मानवीयताको पक्ष पोषण गर्न हामी समान रूपमा लैङ्गिकताको आधारलाई पर राखेर रा, समान अवसर, समान हैसियत र समान जिम्मेवारीका कुरा गर्छौँ। यस अर्थमा कि अझै पनि पुरुष र महिला तुलनात्मक रूपमा हेर्दा पुरुषभन्दा महिलाको अवस्था केही पाइला पछि नै छ। जबसम्म पाइला बराबरी, हिस्सा बराबरी हुँदैन, तबसम्म हामी आवाजको माध्यमबाट पैरवी गरिरहनेछौँ। आजको अङ्कमा भने हामी बाढी प्रभावित विद्यालय राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय लौखरीकी प्रधान अध्यापक शोभा कुमालसँग रहेर कुराकानी गरेका छौँ। अब लागौँ श्रोता उहाँसँग गरिएको कुराकानी सुन्नतर्फ।
शोभा कुमाल, स्कुलको प्रिन्सिपल।
स्कुलको नाम भन्नु।
मेरो स्कुल चाहिँ पहिला चाहिँ साबिक राष्ट्रिय प्राथमिक विद्यालय हो, के अरे, अहिले चाहिँ आधारभूत भयो श्री राष्ट्रिय आधारभूत विद्यालय लौखोरी 1-3।
कतिजना हुन्छ
स्टुडेन्ट? 80 जना।
80 जना कतिसम्म?
3-3।
सबै
कुमार
कुमालहरू नै हुनुहुन्छ।
20 जना 14 छ नि, त्यही पनि कुमालकै क्रसबाट निस्क्यो त सबै कुमार।
कतिको आउँछन् नि स्कुल?
स्कुल त आउँछ हाम्रो त, यहाँ त ट्युसनको व्यवस्था गर्दैछु, जरिमाना राखेको छु, दुई दुनियाँ गर्दा अहिले बच्चा रेगुलर छ।
पहिला कस्तो थियो?
पहिला चाहिँ थिएन, अलिक कम थियो। म भएको 10 वर्ष भयो। हजुर, 10 वर्ष।
अहिले चाहिँ परिवर्तन भएको छ,
धेरै परिवर्तन।
यो बाढीले गर्दाखेरि घरबारै मेन हुनुभएको बच्चाहरू पनि
हुनुहुन्थ्यो? छ 2-4 जना बच्चाहरू छ घरबार। बाढी त ऊ त्यति आएको थियो नि,
त्यत्रै धेरै आएछ।
यहाँको त स्कुलको त केही छैन,
कागजपत्र
सबै भिजेको, माथि माथि भएको अलिअलि बाँच्यो। यो पुरै हिलो थियो, यति हिलो थियो, 3 दिन लाग्यो अभिभावक हामीले सफाएन। विद्यार्थीहरू त आउँछ अहिले पढ्नुपर्छ भन्ने अलिकति चेतना पनि भयो। 3 कक्षासम्म सञ्चालन छ। बाल विकासमा हाम्रो 27 जना विद्यार्थी छन् अहिले, बाल विकास समेत गरेर 80 जना टोटल छन्। हजुर,
कुन समुदायको बाढी हुनुहुन्छ?
हाम्रो कुमालै, सबै 2-4 जना छन् चौधरीहरू, अरू अब 95% कुमालहरू।
कतिको सक्रिय भएर नियमित रूपमा क्लासमा आउनुहुन्छ?
अहिले त नियमितै छ, गत साल 2-4 वर्ष अगाडि चाहिँ नियमितता थिएन, बच्चाहरू स्कुल नआउने, भाग्ने त्यस्तो बढी भएको हुनाले मैले चाहिँ एउटा ट्युसन क्लास भनेर एउटा एभरेस्ट लर्निङ एकाडेमीबाट सहयोग मागेँ। उहाँले चाहिँ त्यस्तै आमा बुवा नभएको एकदम बेसहारा बच्चाहरूलाई सहयोग गर्नुभयो, किताब कापी स्टेसनरीहरू दिएर, अनि एउटा शिक्षकसहित ट्युसन क्लास सञ्चालन गर्नुभयो। अनि त्यसमा चाहिँ मैले के गरेँ भने बच्चाहरूलाई रेगुलर आउनको लागि 1 दिन एब्सेन्ट हुँदा 5 रुपियाँ जरिवाना, त्यो पनि अभिभावककै, हामीले कस्तो महिनाको एकचोटि यहाँ चाहिँ बचत उठाउने गऱ्यौँ, त्यो बचतबाट त्यो 5 रुपियाँ पनि हामीले त्यो बचतमै जम्मा गरिदिउँ, अनि अभिभावकलाई नै त्यो फेरि वितरण गरेर लास्टमा क्लास फर्किएपछि अनि त्यो अभिभावकलाई जम्मा भएको पैसाहरू वितरण गर्ने, अनि फेरि अर्को क्लासमा पुगेपछि फेरि त्यसरी नै जम्मा गर्ने गरेर अहिले चाहिँ बच्चाहरू एकदम रेगुलर छ। अभिभावकलाई पढ्न पर्छ, हाम्रो बच्चाहरूले पढेन भने दुःख पाउँछन् भन्ने अलिकति चेतना भएर होला बिस्तारै विद्यार्थीहरूको। अरू माथिल्लो स्कुलमा हाम्रोभन्दा अहिले 1 किलोमिटर अगाडि एउटा प्रावि छ, अन्द्रौली, राप्रावी अन्द्रौली, त्यहाँका बच्चाहरू रेगुलर छैन, तर शिक्षकहरूमा पनि सक्रियता हुनुपर्छ, एउटा मेन भूमिका अभिभावकले पनि खेल्नुपर्छ, शिक्षकले पनि खेल्नुपर्छ, समितिले पनि खेल्नुपर्छ स्कुलमा। त्यो चाहिँ हामीले प्रत्येक अभिभावकको कन्ट्याक्ट नम्बर सहित राखेर उहाँहरूको बच्चा आज 1 दिन किन आएन त, एब्सेन्ट किन भयो, त्यसको मेसेज चाहिँ हामीले लिन्छौँ। अनि बच्चा बिरामी भएर आएन त्यस्तो मेसेज उहाँहरूले आफै पहिला अब त्यो जरिमाना तिर्नुपर्छ भनेपछि उहाँ आफै आएर पनि भन्नुहुन्छ। त्यस्तो इनकेस त्यस्तो हामीलाई चाहिँ मेसेज भएन भने हामी फोन गरेर भए पनि बुझ्छौँ। अनि दुई चार दिन नै नआएपछि हामी आफै गएर पनि त्यो बच्चालाई के छ कसो छ बुझ्छौँ। त्यस्तो गर्दा अहिले चाहिँ स्कुलमा एकदम रेगुलरता छ।
यो सरकारी स्कुलको पढाइ त्यति राम्रो हुँदैन, सानो लेभलको त झन् राम्रो हुँदैन भन्ने सोच छ। तपाईँहरूले त्यो परिवर्तन गर्नुभएको रहेछ, कसरी सम्भव भयो? अझ यहाँ त यति अशिक्षित परिवार भन्नुभयो, कुमाल हुनुहुन्छ सबैजना हुनुहुन्छ, उहाँहरूलाई बुझाउनको लागि नि एकदम गाह्रो हुन्छ कि तपाईँहरू यो सफलता कसरी प्राप्त?
धेरै वर्ष सङ्घर्ष गरेँ म, 10 वर्षको लामो मैले अनुभव लिइसकेँ स्कुलमा। म आउँदाखेरि यहाँ स्कुलमा एउटा इतिहासको नाममा एउटा केही थिएन, इस्टाब्लिस भर्खर भएको थियो स्कुल। यहाँका बच्चाहरूलाई अब कसरी पढाउने के गर्ने भन्ने मलाई धेरै समस्या थियो। तारबार पनि थिएन, यहाँ सुँगुरहरू बाख्राहरू डोराइन्थ्यो दिउँसोमा, यही के अरे स्कुलको यो पिल्लरमा ल्याएर बाख्रा डोराइन्थ्यो, भैँसी डोराइन्थ्यो। यसलाई पनि बिस्तारै मैले अब नरपालिका गाविस थिएँ त्यतिखेर, त गाविसमा गएर पहल गरेर यस्तो यस्तो भयो मेरो स्कुलमा समस्या, मैला भएपछि समस्या त हुन्छ जानको लागि। अनि धेरै कुराहरूमा पहल गर्दा गर्दै उहाँले तारबार दिनुभयो। अनि त्यस्तै गरेर बिस्तारै यो भवन पनि त्यस्तै थियो, गिटी मात्रै थियो, यो पुरै प्लास्टर थिएन, यो पुरै प्लास्टर गरेँ मर्मतमा माग गरेर। अनि बच्चाहरूलाई पनि अब अभिभावक भेला वर्षको मैले 5-6 चोटि अभिभावक भेला गर्न थालेँ, यस्तो नगर्नु है, हामी चाहिँ अगाडि बढ्नुपर्छ, हाम्रा यी साना बालबालिका भनेको भोलिका भविष्यका कर्णधार हुन्, यिनले नै देश सञ्चालन गर्ने, भोलि त हाम्रो देशका कर्णधार हुन्, तपाईँहरूले चाहिँ यिनलाई चाहिँ शिक्षाबाट वञ्चित नगर्नुहोस्, स्कुल पठाउनुहोस्, तपाईँहरू आफू जति दुःखी हुनुभयो त्यस्तै अवस्थामा बच्चाहरूलाई नराख्नुहोस् भनेर यस्तै यस्तै चेतनाका कुराहरू फैलाउँदै घर दैलो गर्दै दुनियाँ सङ्घर्ष गरियो म्याम। अनि त्यसपछि अहिले चाहिँ धेरै अब समयले पनि परिवर्तन भएको हो कि कोल्टो फेरेको हो कि अब बिस्तारै अभिभावकहरू नि बुझेर अहिले चाहिँ बच्चाहरूलाई अगाडि ल्याउनु भएको छ। अनि हामीले चाहिँ बच्चाहरू कमजोर बच्चा अब स्कुल गएपछि अनि खेल्ने के घरमा पढाउँदै नपढाउने त्यस्तो वातावरणले गर्दाखेरि मैले ट्युसन क्लास राखिदिएँ, स्कुल लगत्तै 1 घन्टा ब्रेक, त्यसपछि फेरि ट्युसन है बच्चाहरूले। अनि 5 बजी छुट्टी दिन्थ्यो अनि 5 बजीपछि घर जान्थ्यो बच्चाहरू। अहिले चाहिँ बाल विकासका बच्चाहरूलाई नि राम्रो छ, 2 बाल विकासको म्याडमहरू फेरि मैले विद्यार्थी धेरै भयो भनेर फेरि मैले शिक्षकहरूलाई माग गरेँ, 2 म्याम हुनुहुन्छ, अहिले चाहिँ राम्रो सञ्चालन भइरहेछ। बच्चाहरूलाई अब यस्तो नबुझेका केही नजानेका कुराहरूलाई तपाईँहरूले चाहिँ यतिबाट यतिसम्म पढाएर यसरी गर्नुपर्छ है, एकैचोटि नगर्नुहोस् भनेर यसरी ग्याप ग्याप गरेर हामीले गर्ने, खेल्ने समयमा खेलाउने, त्यस्तो गरेर अगाडि बढाइरहेछौँ। इङ्ग्लिस मिडियममै छ हाम्रो 3 राम्रो भएको छ अहिले बच्चाहरू, मलाई नि पहिलाको दाजुमा अहिले चाहिँ बच्चाहरू परिवर्तन, बच्चाहरूले अलिकति पढ्नेतिर लागेको देख्दा अलिक खुसी लाग्छ। अब कुमालको बच्चा भनेपछि अलिकति पिछडिएकै जात हो, म पनि कुमालै हो तर इन्टरकास्ट हो हाम्रो, मेरो मम्मी चाहिँ सापकोटा हो, चाहिँ मेरो चाहिँ बुवा चाहिँ कुमाल हो, भए पनि अब आफू त्यही जातको भएपछि यी किन यस्ता भए त नि, हामी यतिको शिक्षित छौँ भने यिनीहरू पनि त हुनसक्छन् नि भन्ने चाहिँ मलाई त्यो लागेर नै म अगाडि बढेँ। र अहिले स्कुललाई मैले 5 खोल्ने चाहना पनि राखेको, यो कुरो पनि मैले शिक्षा कार्यालयमा गएर माग गरेँ, तर यहाँ वार्डमा 2 स्कुल छ कि, यो चाहिँ अब यो घोल थियो पहिला, यो घोल पारीको बच्चाहरू पारी जान नसक्ने बर्खाको समयमा, त्यसले गर्दा यो प्र्याक्टिकल एक्सन भन्नेले एउटा टोयलेट र यो पुल बनाइदिएको, अनि यो पुलको कारणले अनि बच्चाहरूलाई आवाजात गर्न मिल्ने शाखा विद्यालयको रूपमा यो विद्यालय चलिरहेको थियो। 63 सालको चैतको 31 गते कति गते यो स्कुल थाहै भयो, 1 कक्षा थाहै भएपछि अनि एउटा कोटा आयो दरबन्दी राहत भनेर महिलालाई भनेर, त्यतिखेर अनि मैले जाँच दिएर म त्यतिखेर बोर्डिङ पढाउँथेँ, अनि
त्यसपछि
मैले जितपुर अलमाइटी एकाडेमीमा पढाउँथेँ, मैले 3 त्यहाँ पढाएँ, मेरो बिहा गरेको 58-59 सालबाट मैले लगत्तै त्यहाँ पढाउनु थालेको, त्यहाँ पढाएर बस्ने बित्तिकै बच्चा भयो, पछि 2-4 रेस्ट गरेको थिएँ, फेरि यहाँ भ्याकेसन खोलेपछि मैले यहाँ जाँच दिएँ, जाँच दिएपछि नाम निस्केँ, नाम निस्केपछि अब पहिलोचोटि पहिलो नम्बरमा नाम निस्किनुले अब रहेको काम सम्हाल्नुपर्ने भन्ने यहाँ नियम भएपछि त्यही अनुसार आजसम्म 10 भयो मैले आफ्नो कर्तव्य निभाइरहेको छु। अझ मेरो इच्छा छ 5 यसलाई पुऱ्याउँ, अहिले चाहना गरिरहेको छु, मैले अब निवेदन पनि हाल्छु, 4 र 5 नै अधुरो भइरहेको जस्तो कता कता मलाई फिल भएको छ, त्यसलाई बिस्तारै बढाउन सकियो भने यहाँको एरिया छ, यहाँको बच्चाहरूलाई टाढा जानुपर्छ, स्कुलमा सानो बच्चाहरू जान सक्दैन, त्यसले गर्दा यसलाई यसको भविष्य छ, यसलाई चाहिँ 5 पुऱ्याउनु मेरो लक्ष्य छ,
अब तपाईँ त महिला हुनुहुन्छ, पुरुषलाई त अब घरको काम पनि खासै गर्नु पर्दैन, समाज पनि हेर्नु पर्दैन, काम छ है मेरो भनेर हिँड्दाखेरि भयो, तर महिलालाई घर हेर्नुपर्छ, बच्चा हेर्नुपर्छ, बच्चा भइसकेपछि समाज हेर्नुपर्छ, अनि स्कुलको व्यवस्थापन हेर्नुपर्छ, कसरी मिलाउनु भयो?
धेरै समस्या छ, सङ्घर्ष गर्छु, अब जिन्दगी नै सङ्घर्ष हो, अब के गर्ने? महिला भएर जन्मिएपछि अब घरको इष्टमित्र आफ्नो छोराछोरी सबैलाई हेरेर, अब टाइम भएन भने अब राति पनि कपडा धुने, अब के गर्ने? राति बेलुका खाना खायो, कपडा धोयो, सुकायो, भोलि बिहान त सुक्छ, नभए राति 3 बजे उठेर कपडा धोयो भने बच्चापछि कपडा धुन धोएर भ्याइन्छ, तिनीहरू कपडा भ्याएपछि खानासाना पकायो बच्चाहरूलाई, अब बिहान खाना बनाउँदै तिनीहरूलाई होमवर्क गराउँदै पढाउँदै तिनीहरूले होमवर्क भ्याएपछि अनि खानासाना खान्छन्, ड्रेस लगायो सँगसँगै, अनि उनीहरू स्कुल जान्छन्, आफू पनि स्कुलतिर हिँड्यो, त्यसरी नै दिनहरू बितिरहेको छैन।
कुनै दिन अप्ठ्यारो भएन?
मैले अनुभव त धेरै छ, सङ्घर्ष छ, कहिले त स्कुलै छोड्न पर्छ कि मलाई धेरै गाह्रो भयो, बोझ भयो, तर प्रह जस्तो काम सम्हाल्न पनि गाह्रो छ, टिचर मात्रै
त्यस्तो कुनै दिन नराम्रो भनेको भएर कसैले केही
समाजले त मैले यहाँबाट म निस्किन्छु म सक्दिनँ, अब मलाई गाह्रो भयो, मेरो बच्चा बच्ची साना छन्, म प्रहबाट चाहिँ अब छुटकारा लिन्छु भने तपाईँले पाउनुहुन्न लिनलाई, तपाईँ त्यहाँ हुनुभएन भने तपाईँ हाम्रो स्कुल राम्रो हुँदैन भन्ने यो समितिबाट समाजबाट आएको हुनाले मैले आजसम्म दिन्छु भनेर पनि कसैलाई दिन सकेको छैन, बाध्यतावश। त्यसले गर्दा एक मन त खुसी पनि लाग्छ, गर्व पनि लाग्छ, आफू यस्तो पोस्टमा बसेर अब ठाउँ ठाउँमा मान्छेहरू चिन्न सकिन्छ, लिङ्क हुन्छ ठुलो मान्छेहरूसँग, टिचर मात्रै भएर त केही पनि थाहा हुँदैन, मैले धेरै कुराहरू बुझ्न पाएछु, म त एउटा भाग्यमानी हो भन्ने जस्तो पनि लाग्छ, त्यो बोझको कारणले गर्दा चाहिँ छोड्नुपर्छ कि जस्तो पनि हुन्छ, कहिले त यस्तो फिल हुन्छ।
कतिजना हुन्छ बच्चा?
मेरो 2 नानी छन्, एउटा सानो बाबु छ, अहिले नानीहरू चाहिँ एउटा 9 पढ्छ, एउटा 6, बाबु 3 पढ्छ। मेरो घर यहीँ हो, म स्थानीय बासिन्दा हो, यही चोकमै हो मेरो घर।
कति हुनुहुन्छ स्कुलमा टिचरहरू?
हाम्रो टिचरहरू 2 बाल विकासमा हुनुहुन्छ, 3 हामी शिक्षक छौँ, 5, 1 चाहिँ विद्यालय सहयोगी उहाँ हुनुहुन्छ परिचर।
बाहिरबाट सहयोग आउने
सहयोग त हामीलाई अब यो विद्यालयमा आर्थिक दृष्टिकोणले एकदमै गरिब छ, यहाँको अब आयस्रोत भनेको केही पनि छैन, अब प्राविमा शिक्षा कार्यालयबाट नै के नै दिन्छ र एउटा पाठ्य पुस्तकमा दिन्छ, एउटा मर्मत के अरे मसलन्द भनेर 15,000 दिन्छ, खासै केही छैन, सहयोगैबाटै नै यो स्कुल अहिलेसम्म बनिरहेछ। यो स्कुलको भवन बनाउँदा नै विक्रम पाण्डे र रुम टुरिट भन्ने संस्थाले यो भवन सम्पन्न गरिदिनु भएको हो। पहिला यो स्कुल 1958 यो स्कुल एउटा टहरो थियो, सानो टहरोमा 1-3 बच्चा एउटै कम्बाइन गरेर पढाइन्थ्यो म नहुँदा यहाँ। त्यसपछि म 63 यहाँ नियुक्ति हुँदा यो भवन बनिसकेको थियो, भर्खर बन्दै थियो, त्यति बेला पनि यो सहयोगै हो, यो बच्चाहरूलाई सहयोगै सहयोगले आजसम्म यहाँसम्म हात थाप्दैछु मैले। अब कहिले सङ्गठन सँगसँग कहाँ गएर हुन्छ के गरेर हुन्छ, हात थापी थापी अहिलेसम्म यहाँहरूको अब बालबालिकाहरूको अभिभावकको पनि आर्थिक अवस्था त्यस्तै दयनीय छ, अब जेलादारी गरेर खानुहुन्छ, अनि यी बच्चाहरूको कपी कलम हुन्न, ल न मेरो बच्चाहरूलाई यस्तो छैन उस्तो छैन भनेर धेरै सङ्घ संस्थासँग मैले माग गरेर धेरै सहयोग मैले जुटाइसकेको छु आजसम्म। अब यहाँहरूले पनि यस्तो सहयोग गर्नुभयो, यो ठुलो राहत हो यहाँको लागि। अब यहाँ सबभन्दा ठुलो बाढी लागेको विद्यालय भनेको हाम्रै विद्यालय हो, यहाँ चाहिँ अरू अब नेताहरूले अब यहाँ स्थानीय प्रतिनिधिहरूले अब महिला हो म जहाँसुकै जान त सक्दिनँ, चिया खाने पसलमा बस्न सक्दिनँ, रक्सी खाने भट्टीमा जान त म भ्याउँदिनँ, त्यसले गर्दा अलिकति सञ्चारको उसमा यो विद्यालयलाई चाहिँ बाढी पीडित होइन कि भन्ने जस्तो पारेर अन्त धेरै रातहरू गयो, त्यो दुःख लागिरहेछ मलाई। अब देखिहाल्नु भएर बाढीको स्थिति पनि सबभन्दा बढी बाढी लागेको विद्यालय र क्षेत्र भनेकै यही हो, यहाँका कति बच्चाहरूको घरबार विहीन छन्, यिनीहरू कति बच्चाहरूको खानेकुरा छैन, धेरै दुःखी छन्, कोही भोकै आउँछन्, यी भोकै आउँदाखेरि यी बच्चाहरूलाई हामीले कति आफ्नै पकेटको पैसाले जाऊ न खाऊ भनेर पनि गरिएको, त्यस्तै स्थितिको बच्चाहरू छन्। यो विद्यार्थीहरूलाई एकदम ठुलो सहयोग हो, यहाँका बच्चाहरूलाई यो झोला नभएर अस्ति भर्खर यहाँ झोला अरू स्कुलमा वितरण भए तर हाम्रो विद्यालयले पाएन, त्यसमा दुःख लाग्यो, जम्मा 12 विद्यार्थीलाई यहाँ वितरण गरिएको थियो झोला, त्यसको लागि अरू बच्चाहरू धेरै रोए, तर यो कुबेत परिवारद्वारा जुन हामीलाई बाढी पीडित विद्यार्थीहरूलाई सहयोग गर्नुभयो यसको ठुलो सहयोग मान्नेछु म, यो सहयोग हामी एकदम कहिले बिर्सिन नसक्ने सहयोग छ र अरू फेरि फेरि पनि यस्ता सहयोगको अपेक्षा हामी राखिरहेका छौँ।
तपाईँले भन्नुभयो नि यो स्कुलमा राहत लिन आउने भन्दा पनि जुन स्कुललाई त्यति धेरै क्षति पुगेको छैन त्यो स्कुललाई चाहिँ राहत दियो तर हाम्रो स्कुलमा राहत दिएन किन यस्तो हुन्छ म्याम जहाँ साँच्चै समस्या छ त्यो ठाउँमा समस्या मान्छेको नजर जसले हामीलाई सहयोग गर्छ कि भन्ने हामीले आश राखेको हुन्छ नि त्योबाट आश पाउन सकिन्न त्यो जहाँ साँच्चै आशका लागि राहतका लागि हात फैलिएका हुन्छन् त्यहाँ राहत पुग्दैन जहाँ हरिभराउ छ जहाँ सम्पूर्ण कुराले पुरा छ त्यहाँ राहत किन यस्तो
सबै यो प्रतिनिधिहरूको चलखेल हो म्याम यहाँ चाहिँ अब जसको बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भनेको जस्तै उखाने लागु हुन्छ जस्तै अब मैले भनिहालेँ अघि नै म्यामलाई म पनि एउटा महिला हो यो विद्यालयको लागि के चाहिन्छ मेरो बच्चाहरूलाई आवश्यक चिज चाहिन्छ निवेदन दिन हो दिनैपर्छ भनेको भए मैले निवेदनमा मैले कन्जुसाई गर्दिनँ मैले जहाँ पनि निवेदन हाल्न तयार छु मैले जहाँ पनि निवेदन हालेकै छु तर उहाँहरूले अस्ति झोला वितरण गर्दा निवेदन दिनु भएन भन्ने कुरा गर्नुभयो तर निवेदन त म महिला हो सर अरू स्कुलको हेड सरहरू जानु होला भट्टीमा बस्नु होला चिया पसलमा गफ होला ल निवेदन हाल्नु है भन्नु होला एक वचन हजुरले मलाई निवेदन हाल्नु म्याम भनेको भए मैले कन्जुसाई गर्थिनँ अब प्रतिनिधिहरूको पनि त्यो पुरै प्रतिनिधिले पनि त्यस्तै हामीलाई पक्षपातजनक रूपमा यहाँ वितरण भयो यहाँ आजसम्म आएको राहत वितरणमा सबभन्दा ठुलो सहयोग भनेको हजुरहरूको हो यो नभए यहाँभन्दा ठुलो सहयोग हामीलाई आएको थिएन कसैले ल्याउँछ स्टेसनरी चार पाँचवटा कपी ल्याएर वितरण गरे है कसैले ड्रेस मात्रै ल्याएर वितरण गरे है त्यस्तो अवस्था थियो अहिले चाहिँ मेरो बच्चाहरूले सबै कुरा पाए कि भन्ने मलाई चाहिँ खुसी लागेको छ धेरै पक्षपात भयो अहिले चाहिँ साह्रै खुसी लाग्यो कि यही स्कुललाई मात्रै टार्गेट गरेर आएको देख्दा जुन ठाउँमा सदुपयोग गर्नुपर्ने चिज हो त्यही ठाउँमा ल्याएर वितरण गर्नुभयो त्यसमा एकदम खुसी छु म
त गाउँमा स्थानीय तहको चुनाव पनि सकियो गाउँमा निर्वाचित जनप्रतिनिधिहरू पनि आउनु भएको छ अबको अपेक्षा यो स्कुललाई अझै राम्रो बनाउनका लागि अझै आकर्षक बनाउनका लागि धेरै बच्चाहरू यो स्कुलबाट उत्पादन गर्नका लागि के गरिदिनुपर्छ होला
पहिलो कुरो त मैले यो विद्यालयलाई पाँचसम्म खोल्ने मेरो चाहना एकदमै ठुलो चाहना छ र अभिभावकहरूले पनि निगरानी गरिदिने स्थानीय प्रतिनिधिहरूले पनि यो विद्यालयलाई रेख्दै गरेर निगरानी गर्ने के कुरामा भौतिक कुरामा आर्थिक कुरामा के अभाव छ त्यो हेरिदिने होइन व्यवस्थापन समितिले त्यसरी हेरिदिनु भयो भने विद्यार्थीहरूलाई कस्तो बनाउनु पर्छ भने हाम्रो शिक्षकको हातमा हो हामीले बनाउँछौँ र अभिभावकले पनि हामीलाई सहयोग गर्नुपर्छ यसमा अभिभावकले अब हामीले पढाउँछौँ बच्चाहरूले घरमा गएर केही गरेन हेरेन टाइम दिएन भने त हामीले पनि गर्न सकिन्न एउटा स्कुल एउटा राम्रो स्कुल बनाउनको लागि शिक्षक अभिभावक अब स्थानीय प्रतिनिधि लगायत सम्पूर्णले यो विद्यालयलाई सहयोग गर्नुभयो र हातमा हात लगाएर अगाडि बढ्नुभयो भने मात्र हामीले स्कुललाई माथि पुर्याउन सकिन्छ पुर्याउन सक्छु भन्ने मलाई चाहिँ आशा छ त्यो प्रयास गर्दैछु कहाँसम्म हुन्छ तर अहिले मेरो इच्छा चाहिँ पाँचसम्म खोल्ने मेरो ठुलो चाहना छ पाँच खोल्ने मेरो चाहना चाहिँ मैले पुरा गर्छु अब जसरी भनेर अब यो कार्तिकमा को लास्टतिर निवेदन हाल्नुपर्छ अपग्रेडको लागि क्लास अपग्रेड गरेपछि मेरो विद्यार्थी कम हुँदैनन् चार छोडेर विद्यालय छोडे चार कक्षा छोडेर धेरै विद्यार्थीहरू तिनबाट पास भएपछि विद्यालय छोड्ने प्रक्रिया छ माथिल्लो स्कुलमा जान टाढा पर्छ त्यसले गर्दा स्कुलै छोडेर बसेका धेरै विद्यार्थी भए र यहाँ चार र पाँच खोलेर ती बच्चाहरू स्कुलबाट छोडेर बस्ने अवस्था त हुँदैन त्यो कारणले पनि मलाई चार र पाँच खोल्न ठुलो चाहना छ खोल्ने चाहिँ मैले आशा गरेको छु
हामी कार्यक्रमको अन्त्य अन्त्यतिर छौँ अनि अहिले धेरै श्रोताहरू हुनुहुन्छ विजय एफएम सुनेर बसिराख्नु भएको छ के भन्न चाहनुहुन्छ एउटा महिलाको स्कुलको प्रभाव हुनुहुन्छ कति जिम्मेवारी बोकेर कति सङ्घर्ष गरेर यहाँसम्म आउनु भएको छ के भन्न चाहनुहुन्छ
महिला हो महिलाले हरेस खानु हुँदैन महिला भयो भनेर देशै चलाउने पनि महिला भइसक्यो अहिले र हामी महिला हौँ हामी पछाडि पर्नुपर्छ हो यो काम त पुरुषको हो भनेर हामीले आफ्नो हातलाई सेलाएर बस्नु हुँदैन हामी अगाडि बढ्नुपर्छ सङ्घर्ष नै जिन्दगी हो सङ्घर्ष गर्नुपर्छ भनेर डटेर सामना गर्नुपर्छ जस्तै सुकै समस्या आइपरे पनि मैले डटेर सामना गर्छु भन्ने हेतुले हामी महिलाहरू अगाडि बढ्नुपर्छ त्यसरी सफलताको शिखरमा चढ्न सकिन्छ र सम्पूर्ण विजय एफएम सुनिराख्नुभएका श्रोताहरूलाई म के भन्न चाहन्छु भने एउटा महिला भएर हामी कहिले पछि नपरौँ हामी सङ्घर्षका बाटोमा अगाडि हातेमालो गर्दै अगाडि बढौँ र चुनौतीहरू धेरै हुन्छन्। ती चुनौतीलाई सामना गर्दै अगाडि बढौँ, अवश्य पनि हामी सफलताको शिखरमा पुग्नेछौँ भन्ने चाहन्छु म।
समय दिनुभयो, धेरै धेरै धन्यवाद म्यामलाई।
हस् त हस् त, धन्यवाद मेरो पनि हजुरलाई।
कुराकानीसँगै हामी कार्यक्रम सचेतनाको अन्त्यतिर आएका छौँ। आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो? कार्यक्रमका बारेमा केही भन्नु छ अथवा तपाईँलाई पनि रेडियोबाट केही कुरा गर्न मन छ र रेडियोबाट सुनाउने मन छ, यदि त्यसो हो भने हामीलाई 078-50-14-03 फोन गर्न नबिर्सनु होला है। हामी तपाईँलाई रेडियोबाट सबैसँग जोड्नेछौँ। कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईँलाई विशेष आभार। एतिन्जेलको बसाइमा हामीसँगै कुराकानी गर्नुहुने राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय लौखरीकी प्रधान अध्यापक शोभा कुमारलाई पनि धेरै धेरै धन्यवाद, र एतिन्जेलको बसाइमा प्रविधिबाट साथ दिनुहुने पुष्कर अधिकारीलाई पनि धेरै धेरै धन्यवाद। फेरि एकपटक आउनुहोस्। पुरुष र महिला दुवैलाई अवसर र अधिकारमा पाइला बराबरी बनाउन सहकार्य गरौँ भन्दै आगामी श्रृङ्खलासम्मका लागि प्रविधिबाट पुष्करसँगै म सरु चापघाई पनि बिदा हुन्छु। नमस्कार।